नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म भोजेन्द्र बस्नेत। बिहिबारको बदलिदो नेपालमा पानी र सरसफाई तथा पर्वतको सेरोफेरोमा रहेर कुरा गर्छौं। आज पर्वत विशेष श्रृंखला। पर्वत विशेष श्रृंखलामा हिमाली क्षेत्र, पर्यावरण, जलवायु परिवर्तन, पर्वतीय पर्यटन लगायतका विषयमा चर्चा गर्छौं। आजको कार्यक्रममा हामी नेपालका हिमतालहरूको बारेमा चर्चा गर्छौं। आज हामीसँग हुनुहुन्छ फिनु श्रेष्ठ। उहाँ चाहिँ इसिमोडको रिसर्च एसोसिएट हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
हामी हिमतालको कुरा गर्दैछौ आज। हिमनदी र हिमताल भन्नाले सामान्य भाषामा के बुझ्ने?
हिमनदी, जसलाई चाहिँ अंग्रेजीमा ग्लेसियर भनिन्छ, ग्लेसियर अथवा हिमनदी भन्नाले के बुझिन्छ भने यो चाहिँ एउटा बरफको ठूलो थुप्रो हो, जुन चाहिँ बिस्तारै तलतिर बगिरहेको हुन्छ र यो बगिने क्रममा यसले आफू सँगसँगै विभिन्न ठूलोदेखि सानो ढुङ्गाहरू, माटो, बालुवाहरू सबै आफूसँगै तल लगिरहेको हुन्छ र एक ठाउँमा लगेर यसले डिपोजिट गर्छ।
यो चाहिँ कति माथिबाट भनौँ, हिमालतिरबाटै बगेर आउँछ?
यो चाहिँ माथि हिमालको टपबाट नै बिस्तारै तल तलतिर बगिरहेको हुन्छ।
बग्ने कुनै मौसम हुन्छ अथवा यो सधैँभरि यसरी बगिरहेको हुन्छ?
यो सधैँभरि नै यसरी नै बगिरहेको हुन्छ।
हजुर। कुनै ठाउँमा जम्मा भएको ठाउँलाई नै हामीले हिमताल भन्ने अथवा हिमताल भनेर चाहिँ फरक कुरा बुझ्ने यसलाई?
होइन, यसलाई त हिमनदी भन्छ, तर यो बग्ने क्रममा चाहिँ यसले त्यसको जमिनलाई पनि खियाउँदै लग्छ र खियाउने क्रममा चाहिँ विभिन्न ठाउँमा चाहिँ प्वाल अथवा हामी डिप्रेसन भन्छौँ त्यो हुन्छ र यो हिम नदी पग्लिने क्रममा चाहिँ यो जहाँ जहाँ पाल परेको हुन्छ त्यहाँ त्यहाँ चाहिँ पानी जम्मा भएर बस्छ र यही पानी जम्मा भएकोलाई चाहिँ हामी हिमताल भन्छ। यो हिमताल भन्दा चाहिँ हामीले हिम नदीको छेउमा पनि पाउँछौँ र हिम नदीको सतहमा पनि पाउँछ र हिम नदीभन्दा अलि पनि पाउँछ। जुन चाहिँ सतहमा पाउँछ हामी त्यसलाई चाहिँ सुप्रा ग्लेसियर लेक भन्छौँ र जुन चाहिँ हिम नदीसँगै जोडेको हिम ताललाई चाहिँ हामी एनमोरेन ग्लेसियर लेक भनेर भन्छ र जुन चाहिँ अलिक पर हुन्छ त्यसलाई चाहिँ हामी बेडरक ग्लेसियर लेक भनेर नामाकरण गर्ने गरिएको छ।
यसलाई छुट्टा छुट्टै रूपमा बुझिन्छ।
हजुर।
यसको चाहिँ कति माथि अथवा कति उच्चाइमा हुन्छन् भन्ने पनि हुन्छ कि अथवा सामान्यतया हिमालको छेउमा भएकाहरूलाई सबैलाई भनिन्छ हिमताल भनेर चाहिँ यति उचाइ भन्ने हुन्छ कि हुँदैन त्यस्तो?
हजुर, हाम्रो नेपालमा चाहिँ प्रायः 3000 भन्दा माथि पाउने तालहरूलाई चाहिँ हिमताल भनेर चाहिँ भन्ने गरिएको छ। जुन चाहिँ हिमताल हिम नदीसँग जोडेको हुन्छ त्यो हिमताल चाहिँ बढेको अवस्थामा पाइन्छ र जुन हिमताल चाहिँ अलिक पर हुन्छ जुन चाहिँ हिम नदीसँग त्यो चाहिँ यथास्थितिमा पनि पाइन्छ र जुन चाहिँ हिम नदीको सतहमा बसिरहेको हुन्छ त्यो चाहिँ कहिले बढेको र कहिले चाहिँ घटेको पनि पाइन्छ। घटेको मतलब कि त्यो चाहिँ आफै पनि भित्रभित्रैबाट नै ड्रेन आउट भएको पनि पाएकोले चाहिँ कहिले त्यो घटेको पनि देखिन्छ र कहिले काहीँ नघटेर त्यसैमा नै हिम नदी पग्लेको अवस्थामा चाहिँ अझै ठूलो भएको पनि पाइएको देखिएको छ।
प्रायःजसो कति समय जति चाहिँ पानी जम्ने, कति समय जति चाहिँ पानी पानीकै रूपमा देखिने केही हुन्छ त्यस्तो कि फरक फरक ताल अनुसार फरक फरक छ त्यसको अवस्था?
हजुर, फरक फरक ताल र उचाइ अनुसार पनि हरेक ताल चाहिँ फरक भेटिन्छ।
निकै माथिसम्म पनि हुन्छ, हिमालकै काखसम्म पनि यी हिमतालहरू जम्मा भएको हुन्छ नेपालमा?
हजुर, छ त्यस्तो अवस्था छ।
हामीले अब हिमतालका संख्याहरूको कुरा गरौँ। नेपालमा चाहिँ यसको डाटा भन्नुपर्दाखेरि हामीले पछिल्लो कहिलेको डाटा लिन सक्छौँ र कति हिमतालहरू रहेका छन्?
हिमतालको डेटा हेर्ने भने आइसिमोडले 2000 सुरु गरेको हो र 2000 पछि 2010 हामीले हिमतालको बारेमा अनुगमन गर्यो र त्यसपछि हाल चाहिँ 2015 चाहिँ हामीले ल्यान्डसेट इमेजद्वारा चाहिँ नयाँ डेटाहरू चाहिँ अनुगमन गरिएको छ।
कति छ त्यसको डेटा चाहिँ?
हजुर, 2015 रेकर्ड हेर्ने हो भने नेपालमा चाहिँ हिमतालको संख्या 2086 छ। त्यसको चाहिँ क्षेत्रफल चाहिँ 85 वर्ग स्क्वायर किलोमिटर देखिएको छ।
त्यसमा पनि हामीले कति चाहिँ जोखिममा छन् भन्ने कुरा छुट्याएका छौँ कि छैन?
हजुर, 2015 स्टडी अनुसार चाहिँ नेपालमा 21 चाहिँ उच्च जोखिममा भएको हिमतालहरू भेटिएको छ।
त्योभन्दा बाहेक चाहिँ के सामान्य अवस्थामा छन् उनीहरू?
हजुर, त्यस्तै बुझ्नुपर्छ।
21 चाहिँ फेरि त्यसमा पनि कति जोखिम भन्ने कुरा?
हजुर, 21 पनि वर्गीकरण गरिएको छ। त्यसमा चाहिँ 16 चाहिँ एकदमै उच्च नै जोखिममा छ भनेर चाहिँ हामीले पहिलाएको छौँ।
त्यसमध्ये कुन कुनलाई चाहिँ अलिक बढी हामीले जोखिमका रूपमा धेरै हेरेका छौँ तपाईँहरूले इसिमोडको रूपबाट?
अहिले हेर्ने हो भने इम्जा, ठुलागी, छोरोल्पा पनि हो र त्यसको साथसाथै अहिले चाहिँ लोअर बरुन अनि होङ्गु 1, होङ्गु 2, र लुमदिङ ग्लेसियर लेक पनि परेका छन् अहिले।
तिनीहरूमा चाहिँ के पानीको मात्रा निकै बढेको छ अथवा के छ?
हजुर, पहिलाको र अहिलेको डेटा हेर्ने भने त्यो तालहरूको चाहिँ क्षेत्रफल र आयतन दुवैमा बढी वृद्धि भएको छ।
हामी कार्यक्रम बदलिदो नेपालमा छौँ र आज पर्वत विशेष श्रृङ्खला, आज हामी हिमताल हिमनदीहरूको बारेमा चर्चा गरिरहेका छौँ। हामीसँग फिनु श्रेष्ठ हुनुहुन्छ, रिसर्च एसोसिएट इसिमोडको, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। हिमताल बन्ने प्रक्रियाको बारेमा कुराकानी गरौँ। त्यो बन्ने क्रम चाहिँ पछिल्लो समय पनि बढिरहेको छ कि अथवा यी परापूर्व कालदेखिकै हिमतालहरू हुन्?
होइन, यो बढ्ने क्रम पनि देखिएको छ हाम्रो अध्ययन अनुसार। जुन चाहिँ मैले पहिला पनि भने, जुन चाहिँ ताल चाहिँ हिम नदीसँग जोडिएको छ त्यसको चाहिँ क्षेत्रफलदेखि लिएर आयतन पनि राम्ररी वृद्धि भएको देखिन्छ, र साथसाथै जुन चाहिँ ताल हिम नदीको सर्फेसमा देखेको थिएन पहिला, त्यो पनि अहिले चाहिँ धेरै मात्रामा नै देखेको देखिन्छ हाम्रो अध्ययन अनुसार।
त्यो कसरी भयो होला, त्यसको बारेमा नि केही हामीले अध्ययन गरेका छौँ?
हजुर, त्यो चाहिँ हाम्रो तापक्रम वृद्धिले नै भन्नु पर्ला, किनभने तापक्रम वृद्धि भए अनुसार जुन चाहिँ आइस भन्छ हामी त्यो डेब्रीमा भएको, त्यो बिस्तारै पग्लिरहेको छ र पग्लिने क्रमले चाहिँ त्यो आइसलाई चाहिँ त्यसले पानीमा परिवर्तन गरेकोले चाहिँ त्यसलाई चाहिँ अनि जमिरहेको हुन्छ, र त्यही जमेको कारण चाहिँ हामीहरू त्यो रिमोट सेन्सिङ प्रविधिबाट चाहिँ राम्ररी देख्न पनि सकिन्छ, र त्यसैबाट हेर्दाखेरि हाम्रो अध्ययन अनुसार चाहिँ धेरै जस्तो तालहरू चाहिँ हामीले चाहिँ हिम नदीको सर्फेसमा चाहिँ देखिरहेका छौँ।
ती तालहरू निकै छिटो छिटो वृद्धि भएको भनेर पछिल्लो समय समाचारहरू आउने गर्छन्। कुनै ताल चाहिँ दुई चार वर्षमा नै निकै माथि पानी पुगेको भन्ने कुनै हुन्छ, त्यसरी नै बढेको तपाईँहरूले पाउनु भएको छ कि कतिपय कुराहरू चर्चामा मात्रै आएका कुराहरू हुन्?
जुन चाहिँ ताल हिम नदीसँग जोडेको छ त्यो चाहिँ अवश्य पनि धेरै मात्रामा बढेको हामीले देखिरहेका छौँ, र जुन चाहिँ मैले अघि हिम नदीको सतहमा भनेको छ त्यो चाहिँ कहिले घट्ने कहिले बढिरहेको छ। तर जुन चाहिँ एउटा मेरो आफ्नै अध्ययन अनुसार चाहिँ गोजुम्पा ग्लेसियर भन्छ, जुन चाहिँ नेपालको सबसे लामो ग्लेसियर हो, त्यसमा चाहिँ पहिला सुरुमा हेरि सानो लेक मात्र थियो पहिला, तर त्यो अहिले आएर चाहिँ एकदम ठुलो हुँदै गइरहेको छ। अध्ययन हेर्ने भन्दा चाहिँ लेकको क्षेत्रफल चाहिँ एकदम बढिरहेको पनि देखेको अनुभव भइरहेको छ।
कति केही वर्षको अन्तरालमा अथवा केही दशकको अन्तरालमा कतिमा चाहिँ त्यस्तो बढ्दै जान्छ
त्यो भन्न चाहिँ सक्दैन, तर पाँच वर्षदेखि लिएर चाहिँ अलिकति दस वर्षको अध्ययन हेर्ने भयो भने चाहिँ लेकको क्षेत्रफलहरू बढेको चाहिँ राम्रोसँग थाहा हुन्छ। जस्तै आजको यो वर्ष र अर्को वर्ष हेर्ने भयो त्यति राम्ररी फरक छुटिँदैन, तर हामीले केही वर्ष जस्तै पाँच वर्षको अन्तराल दस वर्ष हेऱ्यो भने चाहिँ हामीले क्षेत्रफलदेखि लिएर आयतनहरू पनि बढिरहेको राम्ररी अनुसन्धानमा देख्न सकिन्छ।
इसिमोडका रिसर्च एसोसिएट फिनु श्रेष्ठसँग हामी कुराकानी गरिरहेका छौँ। कसरी चाहिँ अध्ययन गर्नुहुन्छ भन्ने बारेमा पनि तपाईँहरूको कार्यशैलीको बारेमा चर्चा गरौँ। प्रविधि प्रयोग गरेर अथवा स्थलगत रूपमा गएर हिमतालको अध्ययन चाहिँ कसरी गर्नुहुन्छ?
विशेष गरी त यो हिमताल भने एकदम दुर्गम क्षेत्रमा छ, र त्यहाँ गएर हरेक ताललाई फिल्ड स्टडी गरेर एउटा एउटा ताल हेर्न सम्भव छँदै छैन, र एकदम यो तालहरू पनि एकदम माथिल्लोमा हुने भएकोले त्यहाँ जान पनि गाह्रो छ। त्यही भएर चाहिँ सबसे सजिलो भनेको हामीले रिमोट सेन्सिङ टेक्नोलोजी एप्लाई गर्नु हो, र रिमोट सेन्सिङ टेक्नोलोजी एप्लाई गर्यो भने हरेक ठाउँको र हरेक इलिभेसनमा भएको तालहरूलाई राम्रोसँग अध्ययन गर्न सक्छौँ। र हामीले अहिलेसम्म भन्ने हो भने रिमोट सेन्सिङ बेस नै 2000 लिएर 10 र 15 पनि यही मेथड लगाएका छौँ, र जुन जुन चाहिँ उच्च एकदमै खतराको तालहरूलाई चाहिँ जस्तै इन्जा छोरोल्पाहरूमा चाहिँ फिल्डमा गएर विशेष डेटा एनालाइसिसहरू लिएर अब्जर्भेसन गरिरहेका छौँ।
हजुर, यहीँबाट गर्दा चाहिँ गुगल सिस्टमबाट अथवा सेटेलाइट सिस्टमबाट केही लिएर तपाईँहरूको आफ्नै प्रविधि प्रयोग छ अथवा कसरी गर्नुहुन्छ त्यो?
हजुर, हामीले चाहिँ यो रिमोट सेन्सिङ प्रविधि हो जुन चाहिँ हामीले सेटेलाइट इमेजै युज गर्छौँ, र त्यसमा चाहिँ रिमोट सेन्सिङ सफ्टवेयर हुन्छ। हामीले चाहिँ सेमी अटोमेटिक मेथड जुन चाहिँ हामीले कुनै अल्गोरिदम फर्मुलाहरू लगाउँछौँ र त्यसबाट चाहिँ एकैचोटि नै निकाल्न मिल्छ, र पछि चाहिँ गुगल अर्थमा पनि क्रस चेक गर्न चाहिँ हामीले चाहिँ चलाएको छौँ, किनभने कुनै कुनै ठाउँमा चाहिँ इमेजहरूमा चाहिँ बादलले छेकेको हुन्छ, कहिले काहीँ छायाले छेकेको हुन्छ, र कहिले काहीँ हिउँले पुरा ढाकेको हुन्छ। त्यो अवस्थामा र राम्रो ल्यान्डस्लाइड इमेज नपाएको खण्डमा चाहिँ हामीले कहिलेकाहीँ गुगल अर्थबाट क्रस चेक गर्ने चाहिँ गरेका छौँ।
त्यसरी हेर्दाखेरि हाम्रा भएका सबै हिमतालसम्म पहुँच पुग्छ कि कुनै नभेटेकै हुन सक्छ हामीले?
हजुर, अवश्य यो मानवीय गल्ती टुटी त भइहाल्छ, किनभने हामीले कहिलेकाहीँ भएर पनि आँखाले नदेखिरहेको हुन्छ र कहिलेकाहीँ बादलले छेकेको अथवा हिउँले छोपेको तालहरू पनि जुन चाहिँ गुगल अर्थमा पनि राम्ररी कहिलेकाहीँ प्रष्ट देखेकै हुँदैन, त्यस्तोहरू चाहिँ हामीले कहिलेकाहीँ छुटिरहेको हुन्छ। तर विगतकै अनुभव अनुसार चाहिँ हामीले चाहिँ 1980, 1990, 2000, 2010 चाहिँ हामीले हिम नदी नक्साङ्कन गर्दाखेरिको चाहिँ छुटेको भागहरू पनि हामीले पैलाएका छौँ र पैलाउने क्रममा हामीले छुटेका तालहरू र हिमनदीहरू चाहिँ हामीले फेरि त्यसलाई चाहिँ समष्टिकरण गर्ने गरेका
छौँ। त्यसरी हेर्दाखेरि चाहिँ पछिल्लो समयमा संख्यामा वृद्धि भएको हो भनेर भन्न सकिने अवस्था चाहिँ छ कि छैन?
1980 चाहिँ हिमनदीहरूको गरे हो, तर हिमतालको चाहिँ 2000, 2010 र 2015 र त्यो समग्रमा हेर्ने भने हिम नदी चाहिँ बढिरहेकै अवस्थामा पाइरहेका छौँ।
यिनीहरूको जोखिमको कुरालाई अलिकति जोड दिउँ, यिनीहरू चाहिँ जोखिममा छन् भनेर तपाईँले कतिको पछ्याइरहनु भएका हुन्छ ती मुख्य जोखिमका हिमतालहरूलाई?
हजुर, जुन चाहिँ उच्च खतरामा भइरहेको छ हिम नदीहरू, त्यसलाई चाहिँ हामी अनुसन्धान गरिरहेका छौँ र निगरानीमा पनि राखिरहेको छौँ र केही गरेर त्यसको क्षेत्रफल र आयतनमा केही परिवर्तन आयो भने हामीले सम्बन्धित निकायहरूलाई चाहिँ खबर गर्ने गरेका छौँ। नेपाल सरकारलाई र जल तथा मौसम विज्ञानलाई चाहिँ हामीले खबर गर्ने गरेका छौँ।
हिमतालहरूको अथवा हिमनदी दुईटैमा जोखिम बढ्नुको पछाडि चाहिँ जलवायु परिवर्तन भनेर अहिले एकदमै धेरै चर्चा हुन्छ, त्यसको कारण जलवायु परिवर्तन मात्रै हो कि अरू कारणले पनि तिनीहरूमा जोखिम बढिरहेको पाउनु भएको छ?
हजुर, सर्वप्रथम त जलवायु परिवर्तन ले नै गर्दाखेरि नै हिम तालहरूको संख्या र क्षेत्रफल र आयतन परिवर्तन भइरहेको छ र जलवायु परिवर्तनले गर्दाखेरि जुन चाहिँ हिम नदीहरू पग्लिरहेको छ त्यसले गर्दा चाहिँ हिम तालहरूसँगै बसेको हिम नदीहरू चाहिँ पग्लिने क्रममा त्यो चाहिँ हिम नदीहरूको जस्तै चाहिँ आइस मास भन्छ स्नो मासहरू चाहिँ खसेर हिम नदीमा झर्ने गर्छ र त्यसले गर्दाखेरि पनि हिम नदीहरूमा चाहिँ अलिकति असर पुरिरहेको देखिरहेको छ।
पछिल्लो समयमा हिमालको हिउँ पग्लने क्रम पनि अलिक बढेको हो भनेर पनि देख्नु भएको हो सँगसँगै यसलाई?
हजुर हजुर, अध्ययन अनुसार चाहिँ हिम नदीको 1980 लिएर 2010 अध्ययनमा हेर्दाखेरि हिम नदीको क्षेत्रफल 24% बढेको देखिएको छ, त्यसको मतलब हिम नदीहरू पग्लिरहेको भन्न सकिन्छ।
त्यसमा चाहिँ हिमताल हिम नदीहरू बढ्नुमा बढी हिउँ पग्लनु कारण भयो, हिउँ पग्लेर कुनै हिमालमा अलिकति फरक रूप चाहिँ देख्नु भएको छैन तपाईँहरूले यो सँगै कुरा जोडेर हेर्दाखेरि?
हजुर, देखिन्छ। जुन चाहिँ हामी क्लिन आइस भन्छौँ, जुन चाहिँ आइसले मात्र फर्म भएको हिम नदी हो, त्यसमा चाहिँ त्यसको चाहिँ क्षेत्रफल एकदम कम भएको हामी एकदम प्रष्टै देखिन सकिन्छ।
अर्को कुरा, यो हिमतालहरूको जोखिम अध्ययन जुन गर्नुहुन्छ तपाईँहरूले, यसमा चाहिँ के आधारमा गर्नुहुन्छ?
सर्वप्रथम त त्यही हो, हिम नदी पहिला अहिलेको अवस्थामा कस्तो छ र विगतको अवस्था र अहिलेको अवस्थामा कति चाहिँ दरले अन्तर भएको छ र हिमतालसँग सँगै भएको हिम नदीहरूमा केही नयाँ तालहरू वृद्धि भएको छ कि छैन र केही अरू चलखेल जस्तै इरोजनहरू केही भएको छ छैन पनि हेर्छौँ। त्यसपछि चाहिँ हामी गएर हिमतालसँगै भएको चाहिँ बाँधमा हेर्छौँ, बाँध कतिको बलियो छ र त्यो बाँधले चाहिँ हिम नदी कसरी चाहिँ समग्रमा चाहिँ समातेर होल्ड गरेर राखेको छ त्यो हेर्छौँ र बाँध चाहिँ कुन चाहिँ तत्त्वले बनेको छ र त्यसको साथसाथै हामी बाँधको तलदेखि लिएर माथिसम्मको जुन हाइट कति छ, बाँधको लम्बाइ कति छ र बाँधबाट कुनै पनि पाल परेर कुनै पनि पानीहरू चुरेको छ कि छैन त्यो अवस्थामा हेर्छौँ र त्यसपछि चाहिँ हामी हिमतालसँगै रहेको चाहिँ हिम नदी हेर्छौँ। त्यसमा चाहिँ हामीले हिमताल र हिम नदी कति फरक छ, कति चाहिँ लम्बाइले फरक छ, नजिक छ कि टाढा छ र कुनै त्यो हिम नदीमा चाहिँ अघि भने जस्तै कुनै नयाँ ताल चाहिँ फर्मेसन भएको छ कि छैन त्यो हेर्छौँ र त्यसको साथसाथै वरिपरि वातावरणहरू पनि जस्तै चाहिँ हिमतालसँग हिम नदीहरू छन् र त्यसको अवस्थाहरू कस्तो छ, जस्तै त्यहाँबाट चाहिँ आइसहरू खस्ने, स्नोहरू खस्न सक्ने अथवा रकहरू खस्न सक्ने अवस्था छ कि छैन त्यो सबैहरू चाहिँ हामीले केलाएर चाहिँ कुन चाहिँ ताल चाहिँ एकदम अति जोखिम र अलि मध्यम र कम जोखिममा छ भनेर चाहिँ हामीले चाहिँ तालहरू छुट्याउने वर्गीकरण गर्ने गर्ने गरेका छौँ।
त्यस्तै हिमतालको निकास कतिको देख्ने गर्नुभएको छ, निकासको रूपलाई चाहिँ हेर्नुहुन्छ कि हेर्नु तपाईँले?
हजुर, त्यो त एकदम महत्त्वपूर्ण कुरा हो, किनभने त्यो निकासले पनि थाहा दिन्छ कि त्यो चाहिँ जुन चाहिँ ड्याम हुन्छ त्यो कन्डिसन कस्तो छ भनेर। मजाले बगिरहेछ भने चाहिँ त्यो ताल चाहिँ अलिकति सुरक्षित नै मान्छु, किनभने त्यहाँ जमेको अथवा बढेर थुप्रिएको पानीहरू चाहिँ मजाले बगिने रहेको हुन्छ, त्यो भन्नाले चाहिँ अलिकति त्यो ताल चाहिँ अलिक सुरक्षित नै छ भन्ने देखिन्छ। तर त्यसको हुँदाहुँदा पनि त्यो जुन ड्याम चाहिँ भन्छौँ हामी, तिनीहरूलाई केही प्रब्लम भएर त्यो गइरहेको पानीलाई छेक्न गएमा चाहिँ त्यो ताल चाहिँ अलिकति खतरा हुन सक्ने भनेर चाहिँ हामीले बुझ्न सकिन्छ।
उच्च जोखिममा रहेका तालको पनि कुरा गरौँ, इम्जा ताल र छोरोल्पा ताललाई हामीले उच्च रहेका छन् भनेका छौँ। त्यहाँभन्दा तलका तटीय क्षेत्रका बासिन्दाहरू बारम्बार डराउने गरेका छन्। तिनीहरूको खास समस्या के हो, के कारणले अति जोखिममा परेका हुन् तिनीहरू?
हजुर, त्यो खास किन हो भने दुवै ताल चाहिँ हिम नदीसँग जोडिएको छ, र कुनै पनि ताल जुन चाहिँ हिम नदीसँग जोडिएको छ हाम्रो अध्ययन अनुसार चाहिँ त्यसको चाहिँ क्षेत्रफलदेखि लिएर आयतन पनि वृद्धि सँगसँगै भएको पनि देखिन्छ। त्यही भएर दुईटा इम्जा र छोरोल्पा चाहिँ अति नै उच्च वर्गमा, खतराको वर्गमा राखिएको।
इम्जा र छोरोल्पा छ, यिनीहरूमा चाहिँ यसको जोखिम बढी हुनुको कारण तपाईँहरूले तथ्याङ्कगत रूपमा पनि हेर्नु भएको छ कि छैन, कति फरक छ भनेर?
हजुर, एकदमै हामीले छोरोल्पा र इम्जामा एकदमै राम्रोसँग अनुसन्धान गरिरहेका छौँ, र हाम्रो डाटाले पनि के भन्छ भने 2010 डेटा हेर्ने भए इन्जियाको क्षेत्रफल 0.873 थियो भने अहिले आएर 2015 चाहिँ हेर्ने हो भने 1.34 छ, र 5 अन्तराल हेर्ने हो भने चाहिँ इन्जियाले चाहिँ 0.47 स्क्वायर किलोमिटरले चाहिँ बढिएको देखिन्छ।
ती तालहरूको सँगै अरू तालको पनि बेला बेलामा चर्चा हुन्छ, कुनै बेलामा त्यहाँनिर गएर बस्ने, भेडा चराउने, चौडी चराउने गोठालाहरूले खेल्ने गरेको ठाउँमा हिमताल बढेको भनेर पनि चर्चा गरिन्छ। साँच्चै त्यस्तै भएको हो कि त्यो सदिउँदेखि बसेका ताल हुन्? के लाग्छ तपाईँले, पछिल्लो समय बनेका पनि हुनसक्छन्?
हजुर, त्यो पछिको समय पनि भएको हुनसक्छ, किनभने हाम्रो हिम नदीहरू पग्लिरहेको छ, र पग्लिने क्रममा चाहिँ यसले कुनै पनि ठाउँमा चाहिँ पानी जमेर नयाँ हिमनदीहरू भइरहेको देखिन्छ।
तपाईँहरूले अध्ययन गर्दै गर्दाखेरि कुनैमा अस्वाभाविक रूपमा त्यसरी पानी बढ्दै गएको तथ्याङ्कहरू नि पाउनु भएको छ तपाईँहरूले?
विशेष गरी त ठुलो ठुलो ताल, जस्तै तपाईँले भने जस्तै इन्जा, छोरोल्पा, ठुलागीहरू, लोअर बरुन, त्यस्तो ठुलो ठुलो तालमा चाहिँ एकदमै फरक ढङ्गले नै बढेको चाहिँ हाम्रो अध्ययनले देखाएको छ।
भनेको वर्षमै अलिकति देखिने, आँखाले देखिने गरी त्यसको मात्रा बढ्छ कि बढ्दै बढ्दै धेरै वर्षमा चाहिँ निकै ठुलो हुने हो, कस्तो रूपबाट हुन्छ?
हजुर, वर्ष वर्षमा हेऱ्यो भने हामीले बढेको त देखिन्छ, तर एकदम वृद्धि नै भएको चाहिँ अनुभव गर्न सकिँदैन। तर केही वर्षको अन्तरामा हेऱ्यो भने, जस्तै 2010, 2010, 2015 त्यसरी हेऱ्यो भने चाहिँ एकदमै बढी नै वृद्धि भएको चाहिँ हामीले अनुभव गर्न सक्छ, र हरेक वर्ष हेऱ्यो भने बढ्न त बढ्छ तर त्यस्तो वृद्धि चाहिँ आफूलाई अनुभव हुँदैन, अलिअलि बढ्या रहेछ भन्ने मात्र भन्नु।
यो रूपमा हेर्दाखेरि एक दशकमा पनि निकै बढेको देखिन्छ।
हजुर, एकदमै,
भनेको यति छोटो समयमा नै धेरै बढेको देखियो। तिनीहरूको लागि त्यो जोखिम न्यूनीकरणको लागि कामहरू पनि भएका छन् इन्जा र छोरोल्पामा, यिनीहरूको त्यो कामले कतिको सुरक्षित महसुस गर्न सक्ने अवस्थामा ल्याएको छ कि छैन, त्यस पछाडिको अवस्थालाई केलाउनु भएको छ कि छैन?
हजुर हजुर, इन्जा र छोरोल्पा दुवैमा 3 मिटरले चाहिँ सतह घटाएको छ, र यो घटाएकोले पनि अलिकति त्यसको तालको चाहिँ खतरा चाहिँ अलिकति न्यून चाहिँ गरेको छ, तर यो भन्दैमा चाहिँ ताल एकदम जोखिममा चाहिँ छैन पनि म भन्न चाहन्न, यसलाई चाहिँ हामीहरूले निरन्तर निगरानीमा चाहिँ राख्नु जरुरी छ।
तटीय क्षेत्रमा रहेकाहरू बारम्बार डराउने गरेका छन्, साँच्चै हामीले अनुमान गरे जस्तो कुनै पनि बेला फुट्न सक्छन् कि यो अलि मनको डर मात्रै हो?
यो चाहिँ म भन्न सक्दिनँ, किनभने मान्छे मर्छु भने सबैलाई डर हुन्छ होला, त्यही भएर होला। तर यो फुट्ने भन्नलाई चाहिँ कुन बेला फुट्ने र कति डरले यसले चाहिँ पानी ल्याउँछ फुटेपछि भनेर चाहिँ यकिन गर्न एकदम गाह्रो हुन्छ। त्यही भएर चाहिँ तलका बसेका बासिन्दाहरूलाई चाहिँ अहिले नयाँ नयाँ प्रविधिहरू छ, जुन चाहिँ हामीले अर्ली वार्निङ सिस्टम भन्छौँ, त्यो चाहिँ माथिदेखि लिएर बिचमा र तल ठाउँ ठाउँमा यसलाई चाहिँ व्यवस्थापन गर्न सके, के गरेर ताल फुटिहाल्यो भने पनि यसले चाहिँ अगाडि नै सूचना दिने हुन्छ र सूचना दिए बापत उनीहरूले के कसो गर्नुपर्छ भनेर चाहिँ अगाडि थाहा भयो भने उनीहरू चाहिँ सुरक्षित ठाउँमा गएर बस्न सक्छ। त्यही भएर चाहिँ हरेक जस्तै इम्जा छोरोपा र अरू तालहरूमा पनि हामीले के गरेर यो ग्लफ अर्ली वार्निङ सिस्टम चाहिँ राख्न सक्यो भने धेरै ठाउँमा चाहिँ हामीले मानव क्षतिदेखि लिएर अरू सबै क्षतिहरू चाहिँ बचाउन सकिन्छ।
पूर्व सूचना प्रणाली जुन कुरा तपाईँले गर्नुभयो म यसैमा जोड्छु, इम्जामा र छोरोपामा केही मात्रामा राखेका पनि छौँ भनेको समयमा सूचना दिएनन् साँच्चै नै।
अब अहिलेको नयाँ प्रविधि अनुसार चाहिँ मैले आफै चाहिँ फिल गरेर हेर्न पाएको छैन, तर जो चाहिँ फिल गरेर उनीहरूको अनुभव सुनाउँदा चाहिँ यो चाहिँ अहिले इफेक्टिभ नै छ। तर इफेक्टिभ भए पनि जुन चाहिँ त्यहाँका बासिन्दाहरूलाई पनि यस्तो वार्निङ आयो भने कता के गर्नुपर्छ र कसरी अरूलाई पनि चाहिँ यसमा अवेर गर्नुपर्छ भन्ने चाहिँ पहिलो ज्ञान हुनुपर्छ जस्तै लाग्छ। र यो राखे पनि एउटा त्यतै बासिन्दाहरूबाट चाहिँ एकदम एकजना चाहिँ एकदमै डेडिकेटेड पर्सन चाहिन्छ जस्तो लाग्छ, जुनले चाहिँ यस्तो अब नदीको बहाव चाहिँ अलिक बढिरहेको थाहा पायो भने चाहिँ उसले चाहिँ मास कम्युनिकेसन एसएमएसहरूद्वारा चाहिँ सबैलाई खबर गर्न सक्ने चाहिँ उसमा चाहिँ अलिक क्षमता हुनुपर्छ जस्तो लाग्छ। अनि त्यही त्यस्तो भएको खण्डमा चाहिँ अवश्य पनि ताल फुटे अथवा नफुटे पनि मान्छेहरूलाई चाहिँ यस्तो हुनसक्छ, ग्लफ भने के हो, ताल भने के हो र यो भविष्यमा यसले कस्तो अन्तरा लेला भनेर चाहिँ शिक्षाहरू चाहिँ दिनुपर्छ जस्तो लाग्छ।
पूर्व सूचना प्रणालीको कुरा गर्दा तिनीहरूले चाहिँ ताल फुट्यो भने फुटिसकेपछि जानकारी दिने वा अथवा फुट्दैछ भनेर जानकारी दिने,
यो चाहिँ खास गरी हुने ठ्याक्क तालको तलतिर हुन्छ, जुन चाहिँ अब बगिरहेको रेट हुन्छ नि, हाम्रो दर हुन्छ नि, त्योभन्दा अलिकति बढी रेट भयो भने चाहिँ तालमा चाहिँ के गडबड छ है भनेर चाहिँ उसले इन्फर्मेसन फ्लो गर्छ र त्यही इन्फर्मेसनको आधारमा चाहिँ अलार्म अथवा एसएमएसहरू थ्रु चाहिँ हामीले बाँड्न सक्छ र मान्छेहरूलाई चाहिँ पहिले नै वार्निङहरू दिन सकिन्छ। तर अब बढ्यो भन्दैमा ताल फुट्यो भने पनि छैन, कहिलेकाहीँ केही अवस्थाले बढ्न पनि सक्छ, जस्तै कहिलेकाहीँ अचानक पानी पर्यो भने त्यहाँको फ्लो अलिकति हाई हुनसक्छ, त्यसले गर्दा पनि कहिलेकाहीँ त्यो पानीको बवाब बढेको हुनसक्छ, त्यो पनि हुन्छ। अब जस्तै पानी पर्ने मौसममा अलिक बढी देखायो भने भन्दैमा त त्यो फुट्ने अवस्था जस्तै भयो भनेर पनि।
अहिले हामीले सरस्वती हेर्दाखेरि कुन मौसम चाहिँ अलिकति बढी जोखिमको मौसम हो, यो हिमनदी र हिमतालहरूबाट हामी डराउनु पर्ने मौसम चाहिँ कुन कुन महिना अलिक बढी हुन्छ?
जुन बेला चाहिँ हिउँ पग्लिने हुन्छ त्यही बेला चाहिँ अलिकति डराउनु पर्ने अवस्था हुन्छ, र तर कहिलेकाहीँ यस्तो अवस्था आउँछ कि अचानक नै पानी पर्न सक्छ र त्यसलाई हामी जब क्लाउड ब्रस्ट भन्छौँ, त्यस्तो अवस्थामा पनि क्लाउड ब्रस्टको कारणले तालहरूमा अलिकति बढी प्रेसर पर्ने हुनाले र त्यसले जुन चाहिँ तालहरूलाई प्रोटेक्ट गरेर ड्याम हुन्छ त्यो चाहिँ कहिलेकाहीँ भत्किने अवस्था पनि हुनसक्छ र त्यस्तो कन्डिसनमा चाहिँ अलिकति खतरा हुन्छ भन्न सक्छ।
हिउँ जम्ने समयमा चाहिँ तटीय क्षेत्रमा कतिको जोखिम हुन्छ?
तथ्याङ्क अनुसार चाहिँ त्यस्तो केही भएको अहिलेसम्म देखा छैन।
हामीले हिउँ ताल र हिमनदीको कुरा गरिरहेका छौँ कार्यक्रम बदलिदो नेपालमा। आज हामी पर्वत विशेषमा कुराकानी गरिरहेका छौँ, रिसर्च एसोसिएट हुनुहुन्छ इसिमोडका फिनु श्रेष्ठ। नेपालमा हिमतालहरूको कुरा तपाईँलाई जुन 15 एउटा तथ्याङ्क भयो होइन, 15 तथ्याङ्क हेर्दा नेपालमा 2086 हिमतालहरू छन् होइन, 21 जोखिममा रहेका छन् भनेर हामीले भन्यौँ। योभन्दा बाहेक अरू पनि जोखिम बढ्दै गएको बारेमा तपाईँहरूले केही अध्ययन गर्नुभएको छ कि छैन, थप जोखिममा बढ्दै गएको?
हजुर, 2010 डेटा हेर्दा र अहिले हामीले हाल गरेको 2015 चाहिँ खासै त्यस्तो फरक पाएको छैन, जुन 21 छ त्यो 21 रहेको छ र अरू तालहरू त्यस्तो जोखिममा छैन। तर यस्तो भन्दा पनि कहिलेकाहीँ चाहिँ सानसानो तालहरू पनि फुटिएको चाहिँ अनुभव भएको छ, त्यो चाहिँ अरू कारण भन्दा पनि कहिलेकाहीँ रकफलहरू जस्तै कहिलेकाहीँ एभलान्चहरू आएर पनि तालहरू फुटेको छ, जुन चाहिँ हाम्रो यो 21 तालहरूमा राखेको भन्दा पनि भिन्नै हो। जस्तै म चाहिँ उदाहरणको लागि 2017 लाङ्माले ग्लेसियर लेक जुन चाहिँ सालदिम पिकबाट चाहिँ रकफल भएको थियो र त्यो रकफलले अचानक चाहिँ दुधकोसी बेसिनमा चाहिँ एउटा सानो बाढी ल्याएको थियो, तर त्यो ताल चाहिँ अलि सानो भएकोले चाहिँ त्यस्तो बाढी चाहिँ ठुलो भएन, वरिपरिको अलिअलि बाटोघाटोहरू चाहिँ बगाएको थियो, मानवीय क्षतिहरू चाहिँ त्यस्तो केही भएको छैन। तर यो अब ठुलै ताल फुट्छ अथवा सानो ताल फुट्छ भनेर यकिन गर्न चाहिँ एकदमै गाह्रो छ, तर जुन ठुलो ताल हो त्यो चाहिँ फुट्दाखेरि अलिकति बढी नै क्षति हुने भएकोले चाहिँ त्यसलाई चाहिँ निरन्तर निगरानीमा राख्नु जरुरी छ।
हजुर, कुनै हामीले नेपाल अथवा विश्वको कुनै पनि त्यस्तो उदाहरण छ कि छैन, एउटा ताल फुट्दाखेरि चाहिँ निकै ठुलो क्षति पनि तल्लो क्षेत्रमा गर्न सक्छ भन्ने हामीले योभन्दा पहिलेको कुनै उदाहरण देखेका छौँ कि छैन?
हजुर, अवश्य छ। यो चाहिँ नेपालकै उदाहरण दिन चाहन्छु म। 1985 चाहिँ दिक्षो भन्ने ताल फुटेको थियो र त्यसमा चाहिँ यसले चाहिँ लगभग तलको बाटोघाटो ब्रिजहरूदेखि लिएर बन्न लागेको नाम्जे हाइड्रो पावर जुन चाहिँ $1.5 मिलियन को थियो त्यो सबै बगाएर लगेको थियो र यही दिक्षो फुटेपछि मात्र नेपालमा चाहिँ यही लेक तालहरू चाहिँ फुट्न सक्ने रहेछ र यसले यति हानि गर्ने हुन्छ भनेर मान्छेहरूलाई चाहिँ सचेतना जागृत गरेको थियो र यसैपछि चाहिँ इसी मोडले चाहिँ यसमा चाहिँ विशेष ध्यान गरेर चाहिँ अध्ययन सुरु गरिएको हो।
हजुर, इसी मोड कलकत्ता कुरा गरौँ। इसी मोडले चाहिँ यो हिम नदी हिमतालको क्षेत्रमा के काम गर्छ अहिले? त्यो रिसर्चको मात्रै काम गरिरहेको छ अथवा त्यसका कुनै रोकथामका भनौँ पूर्व सूचना प्रणालीको बारेमा पनि काम गर्छ, के काम गरिरहेको छ?
इसिमोडले चाहिँ प्रायः रिसर्चै गर्ने हो र यो रोकथामको लागि चाहिँ हामीहरू चाहिँ अरू पार्टनर अर्गनाइजेसन जस्तै चाहिँ डिएचएम, त्रिभुवन युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, वेक्सहरूसँग मिलेर चाहिँ काम गर्ने गरेका छौँ। उदाहरणको लागि चाहिँ हामीले 1999 हामीले तालको अध्ययन गरेका थियौँ र त्यसपछि 2000 चाहिँ हामीले सम्बन्ध सबै निकाय संस्थाहरूसँग मिलेर चाहिँ छोरोल्पाको चाहिँ पानीहरू अलिक घटाउने काममा गरेका छौँ। अब त्यही सँगसँगै हामीले 2010 पनि नयाँ फेरि हिमनदीहरूको नक्साङ्कन र अरू अध्ययन गऱ्यौँ र त्यसपछि चाहिँ हामीले चाहिँ 2014 चाहिँ आर्मीहरूसँग हामीसँग भएको तथ्याङ्कहरू र सूचनाहरू राम्ररी दिएर के कस्तो छ तालको अवस्था र के कस्तो गरिन सकिन्छ भनेर इम्जालाई पनि डिटेल फिल्ड स्टडी गरेको थियो र त्यसैको अन्तर्गत इम्जामा पनि 3 मिटर जति चाहिँ आर्मीहरूले पानी घटाएका थिए।
हजुर, 21 जुन छन् जोखिममा रहेका लगायत अर्को 2000 भन्दा माथि मध्ये पनि अरू पनि जोखिममा हुन सक्छन्, यिनीहरूको दैनिक अथवा साप्ताहिक मासिक रूपमा मोनिटर गर्ने कामहरू चाहिँ गर्नुहुन्छ है गर्नुहुन्छ तपाईँहरूले?
हजुर, हामीले चाहिँ त्यसलाई चाहिँ निगरानीमा राखिरहेको हुन्छ र के कसो त्यस्तै परिवर्तन हिमनदीहरूमा हिमतालहरूमा त्यस्तो केही परिवर्तन आयो भने चाहिँ हामीहरूले जल तथा मौसम विज्ञानलाई खबर गर्ने गरेका छौँ। हामीसँग मिलेर त्यो तालको विस्तृत अनुगमन पनि डिटेल स्टडीहरू पनि गर्ने गरिरहेका छौँ।
हुन त अब ताल कतिखेर फुट्छ भनेर थाहा हुन्न, जतिखेर नै फुट्न सक्छ हामीले त्यो चर्चा गऱ्यौँ, तर यदि फुटिहाल्यो भनेदेखि सकेसम्म क्षति कम गर्नको लागि हाम्रो देशमा तयारीहरू चाहिँ कतिको भएको पाउनु भएको छ तपाईँले?
तयारी हिसाबमा चाहिँ खासै त्यस्तो नभेटेला किनभने हाम्रो देशमा रिसर्चमा भन्दा नि बढी विकासको लागि बढी खर्च हुन्छ, त्यही भएकोले चाहिँ प्राथमिकता भनेको नै पहिला सुरुमा चाहिँ जुन ठाउँको ताल फुट्यो त्यताको तल क्षेत्रको बासिन्दाहरूलाई चाहिँ सुरक्षित राख्नलाई नै त्यही अर्ली वार्निङ सिस्टमहरू नै स्थापना गर्नु नै बेस हो जस्तो लाग्छ र सकेसम्म चाहिँ छोरोल्पा र इम्जा जस्तै अरू तालहरूमा पनि हामीले कुनै मिटिगेसन मेजर्सहरू तालको पानीहरू कम गर्ने त्यस्तै केही स्ट्रक्चरहरू चाहिँ बनाउँदा फेरि चाहिँ राम्रो होला जस्तै लाग्छ।
के एउटा अनुभव छ भने जस्तो दुधकोशी नदीको तटीय क्षेत्र अलिक तल्लो क्षेत्रमा बस्ने बासिन्दाहरू 3-4 वर्ष अगाडिसम्म जुन बेला पानी घटाइएन इम्जाको त्योभन्दा अगाडिसम्म सामान्य इम्जा कसैले फुट्दैछ मात्रै एक दिन भनिदियो भनेदेखि भागा भाग हुन्थ्यो होइन, त्यो किसिमको चेतना अभिवृद्धि गर्नुपर्ने चाहिँ कतिको आवश्यकता छ?
त्यो त एकदमै आवश्यकता छ। जुन क्षेत्रमा अलि खतरा भएको ताल छ त्यसमा चाहिँ एउटा कम्युनिटी बिच नै एउटा त्यस्तो मान्छेहरू चाहिँ एकदम डेडिकेटेड हुनुपर्छ जस्तै लाग्छ जुनले चाहिँ आफ्नो क्षेत्रदेखि लिएर मानिस र अरू इन्फ्रास्ट्रक्चर बचाउनका निम्ति चाहिँ के गरेर तालको पानी बहमा केही परिवर्तन आयो भने चाहिँ उनको उनीहरूको समुदायमा चाहिँ राम्ररी सूचना दियोस् र इनकेस के गरेर ठुलो नै बाढी आइहाल्यो भने पनि कता गएर बस्ने के गर्ने आफ्नो प्रोपर्टिजहरू कसरी बचाउने भनेर चाहिँ राम्ररी सूचना चाहिँ प्रभाव गर्न सक्यो भने चाहिँ ठुलो क्षति अथवा दुर्घटना हुनबाट बच्न सकिन्छ।
हामीले यो जोखिम न्यूनीकरणको कुरा गर्दाखेरि चाहिँ जलवायु परिवर्तन बाहेक हाम्रो मानवीय क्रियाकलापले चाहिँ कुनै असर गरेको छ होला कि छैन होला, जसको कारणले हिउँ पग्लियोस्, हिमताल बढोस् अथवा हिमनदीको आकार बढोस्?
हजुर, मलाई त्यस्तो लाग्दैन किनभने विश्वको तापक्रमले गर्दा नै हिउँ पग्लिरहेको छ र हाम्रो सानोतिनो क्रियाकलापले चाहिँ हिम नदीमा चाहिँ त्यस्तो केही परिवर्तन भएको जस्तो चाहिँ मलाई लाग्दैन। यो चाहिँ विश्वव्यापी तापक्रम परिवर्तन परिवर्तनले नै गरेको असर हो मलाई लाग्छ।
यसको न्यूनीकरणको लागि चाहिँ अब हामीले गर्न सक्ने काम चाहिँ केही छ कि छैन? अब
हजुर, मेरो विचारमा यो भइरहेको छ, जलवायु परिवर्तनको सम्मेलनहरूमा पनि नेपाल बाट युथहरू गएर टेम्परेचर चाहिँ सीमित राख्नुपर्ने भनेर पुरा प्रेसर दिएको न्युज मिडियामा पनि आइरहेको छ। अब ठुलो राष्ट्रहरूले नै तापक्रम वृद्धि नहुनलाई केही गर्नुपर्ने आवश्यकता महसुस भएको छ।
अब हामी कुराकानीको अन्तिम चरणमा आइपुगेका छौँ। हामी जति पनि हिमताल हिमनदीबाट डराउँछौँ, धेरै तटीय क्षेत्रका बासिन्दाहरू डराइरहेका छन्। उनीहरूलाई तपाईँ एकजना विज्ञको रूपमा रिसर्च गरिराख्नु भएको, त्यसमा सम्मिलित भएको नाताले के भन्नुहुन्छ? उनीहरू जुन किसिमले डराउने अवस्था हो अथवा यसको लागि हामी तयारी पूर्व तयारीमा पनि छौँ।
त्यहाँ बसेका बासिन्दाहरूलाई म के भन्न चाहन्छु भने, ताल के गरेर फुटिहाल्यो भने पनि तपाईँहरूले के गर्नुपर्छ र ताल फुटेको अवस्थामा तपाईँहरू कहाँ गएर बस्नुपर्छ, तपाईँहरूलाई चाहिने अवस्थाहरू के साथमा लिएर जानुपर्छ, त्यो पहिला नै तपाईँहरूले त्यसरी एक्सर्साइज गर्नुभयो भने राम्रो हुन्छ। किनभने जस्तै हाम्रो जस्तो दुर्गम क्षेत्र ठाउँमा सबै किसिमको सुविधा नहुन सक्छ, त्यही कारणले चाहिँ तपाईँहरू चाहिँ आफै पनि सुरक्षित रहनुहोस्।
जाँदा जाँदै अन्तमा तपाईँको यो इसिमोडको अनुभवमा नेपालका हिमताल हिमनदी सम्बन्धी कुनै रोचक जानकारी तपाईँ आफूलाई चाहिँ यो चाहिँ एकदम रोचक भइरहेको छ यो देशका हिमतालहरूमा भन्ने केही लागेको छ कि छैन तपाईँले हेर्दै जाँदाखेरि?
त्यो फरक चाहिँ त्यही क्षेत्रफल र आयतनमा भएको छ, र जब म आफै अनुसन्धान गर्छु त्यो क्षेत्रफल र आयतनमा एकदम बढी वृद्धि भएकोमा म आफै पनि तर्सिन्छु। किनभने यति धेरै हिम नदीहरू पग्लिरहेको छ र अहिलेको अवस्थामा यस्तो छ भनेपछि पछि 10 वर्ष अथवा 20 वर्षमा त केही पनि रहँदैन, र यो नरहेको कन्डिसनमा चाहिँ हामीलाई जुन हिम नदीबाट आएको पानीको स्रोत हो त्यो चाहिँ सुकेर जान्छ, र पछिको अवस्थामा के हुन्छ भने चाहिँ मलाई चिन्तित चाहिँ हुने गरेका छ।
इसिमोड मात्रै नभएर समग्र नेपालमा चाहिँ हिमताल र हिमनदी सम्बन्धी थप रिसर्च गर्नु कतिको आवश्यक छ?
हजुर, एकदमै आवश्यकता छ। म के भन्न चाहन्छु भने, अहिले त यो हिमनदी हिमताल भनेको इसिमोडले अध्ययन गरेका छ र साथसाथै डिएचएमले पनि गरेका छन्, तर मलाई के लाग्छ भने यो चाहिँ हाम्रो कोर्स कन्टेन्टमै राख्नुपर्छ, र सानसाना नानीहरूले पनि यो हिम नदी हिमताल भने के हो भनेर उनीहरूले सानैदेखि जानकारी पायो भने उनीहरूलाई पनि यसबाट चाहिँ सचेतना मिल्छ, र उनीहरूले पनि भविष्यमा यसमा चाहिँ रिसर्चलाई इन्ट्रेस्ट दिन्छ, र के कस्तो गर्न सकिन्छ भनेर चाहिँ नेपाल सरकारलाई पनि दबाब दिन सकिन्छ, र भविष्यमा गएर हाम्रो देशमा पनि यस्तो सम्बन्धित कुनै रिसर्च भयो भने चाहिँ उत्तम हुन्छ।
हुन्छ त, एकदम महत्त्वपूर्ण जानकारी र समयको लागि उज्यालोको तर्फबाट तपाईँलाई धेरै धन्यवाद।
हजुर, मलाई पनि यहाँ स्टुडियोमा बोलाउनु भयो र मेरो आफ्नो अनुभव र अध्ययनको बारेमा छलफल गर्न र मेरो आफ्नो अनुभव पनि सुनाउन पाउँदा म धेरै नै खुसी छु, र धन्यवाद पनि।
उहाँ हुनुहुन्थ्यो फिनु श्रेष्ठ, रिसर्च एसोसिएट हुनुहुन्छ इसिमोडको। उहाँसँग कुराकानी सँगै हामी आजको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईँले सुन्दै गरेको रेडियो स्टेशनको ठेगानामा प्रतिक्रिया पठाउन सक्नुहुन्छ। यस्तै तपाईँले उज्यालो रेडियो नेटवर्कको फेसबुक पेज र ट्विटरबाट पनि आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। अर्को हप्ता यही समय पानी र सरसफाइको विषय लिएर आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी शशीन्द्र गौतमसँगै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।